मेरो नाम कुलचन्द्र गौतम, यहाँहरूले सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा
अनुभव। मेरो नाम हिरण्य भोजपुरी होइन नराम्रो, मेरो अर्कै नाम थियो हिरण्य प्रसाद श्रेष्ठ।
नमस्कार, म राजाराम पौडेल, अहिले यहाँहरू सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा।
नमस्ते, मेरो नाम प्रहलाद पन्त, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ मेरो जीवन यात्रा।
म चाहिँ खगेन्द्र छेत्री, मेरो जीवन यात्रा अनुभव
सुन्दै। म रङ्गकर्मी हरिबहादुर थापा।
म डाक्टर राजेन्द्र प्रधान।
विश्वव्यापी नेपाली अनलाइन रेडियो www.nepaliradio.org मा विविध व्यक्तित्वहरूको जीवन कथा उहाँहरूकै स्वरमा सुनौ जीवन यात्रा अनुभव। इन्टरनेटको ठेगाना www.nepaliradio.org मा एउटा छुट्टै प्रस्तुति जीवन यात्रा अनुभव।
इन्डोनेसियापछि ठ्याक्कै मलाई लाओसमा युनिसेफको कन्ट्री रिप्रेजेन्टेटिभ बनाएर पठाउने निर्णय भयो। त्यो चाहिँ मेरो निम्ति ठुलो सम्मानको कुरा थियो, किनभने म त्यो बेला भर्खर 30 वर्षको थिएँ। 30 वर्षको मान्छे एउटा कन्ट्री अफिसको हेड चाहिँ कहिले पनि हुन्न थियो, र वास्तवमा मलाई त्यो चाहिँ एउटा डबल कि ट्रिपल प्रमोसन जस्तो भएको थियो। किनभनेदेखि म युएनको क्याटेगोरीमा यो P2, P3, P4 त्यस्तो भन्ने हुन्छ नि, हाम्रो चाहिँ के अरे ग्याजेटेड यो त यो त भने जस्तो। म चाहिँ इन्डोनेसियामा छँदाखेरि सुरुमा जोइन गर्दाखेरि दुई तहमा जोइन गरेका थिएँ, त्यो ग्याजेटेड दुई तह भनौँ। इन्डोनेसियामा तिन तह भएको थिएँ, लाओसको पद चाहिँ पाँच तहको थियो। म तिन तह भएको मान्छेलाई चाहिँ पाँच तहको पोस्टमा चाहिँ उनीहरूले खटाएर पठाए। त्योबाट मलाई विश्वास भयो, ओहो मेरो कामलाई चाहिँ त प्रशंसा गर्दो रहेछन्, सराहना गर्दो रहेछन्, राम्रो काम गर्ने हो भनेदेखि रेकग्निसन हुँदो रहेछ यो संस्थामा भनेर। त्यो बेलामा जब मलाई लाओसमा खटाएर पठाइयो, लाओसमा युनिसेफको हेड अफ दि कन्ट्री अफिस, युनिसेफको इतिहासमा नै म जस्तो यो 30 वर्षको चाहिँ रिप्रेजेन्टेटिभ कोही पनि भएको थिएन। किन साधारण त्यहाँ कन्ट्री अफिसको हेड हुनलाई चाहिँ त 50-60-55 वर्ष भएको मात्र हुन्छन्। त्यही भएर मलाई आई फेल्ट द्याट दि अर्गनाइजेसन वाज appreciating my contribution that was in a very nice experience in Laos. In Laos pachi sansar ko arko kuna ma Haiti yaha ko Caribbean ma tya mala khataera pathaiyo, tya pani ma tya chai Haiti ma tyo bela ma UNICEF ko full office thiyena, euta sano sub office matra thiyo. Hamro tyo bela ko executive director le chai yo office la upgrade garera full office banaune र फर्स्ट रिप्रेजेन्टेटिभ बनाएर चाहिँ कुल गौतमलाई पठाउने भनेर निर्णय गराएको थियो। द्याट वाज अनदर अनर, किनभनेदेखि म एसियाको मान्छे कहाँ कहाँ उताको मान्छेलाई उहाँबाट डाकेर ल्याएर ल्याटिन अमेरिकाको त्यो देशमा चाहिँ नयाँ अफिस खोलेर हेड बनाउनु चाहिँ द्याट वाज अल्सो भेरी नाइस एप्रिसिएसन। त्यही भएर हेटीमा काम गरेँ। हेटीमा काम गर्ने बेलामा फेरि अर्को आन्दोलन भयो। हेटीमा त्यहाँ एउटा टेरिबल डिक्टेटरसिप थियो, त्यहाँको दुवालिए भन्ने, अनि त्यो दुवालिएको डिक्टेट 27 वर्षसम्म भएको थियो। त्यहाँबाट हामीलाई इभ्याकुएट पनि हुनु पर्यो, निकै गाह्रो थियो एसाइनमेन्ट। तर आई इन्जोयड इट, आई लर्न्ड अ लट। हेटी पछि झन् अर्को एउटा अचम्मको कुरा भयो, हेटीबाट मलाई चाहिँ न्युयोर्कमा डाकेर न्युयोर्कमा मलाई ल्याटिन अमेरिकाको चिफ बनाइयो। त्यो चाहिँ त एउटा अलिक अकल्पनीय नै थियो। नेपाली मान्छे म फ्रेन्च त राम्रो बोल्थेँ, तर स्पेनिस मैले अलिअलि मात्र जानेको थिएँ। तर ल्याटिन अमेरिकाको चिफ भएपछि त जम्मै स्पेनिसमा व्यवहार गर्नुपर्छ, करेस्पोन्डेन्स लेखा पढी भाषण दिनुपर्ने, कुरा गर्नुपर्ने। मलाई स्पेनिस त्यति कहाँ आउँदैन थियो, तर ल्याटिन अमेरिकाको हाम्रो रिजनल डिरेक्टर रे हेडक्वार्टर्सको एक्जिक्युटिभ डिरेक्टरले होइन यो मान्छेले छिट्टो सक्छ खटायो हुन्छ। ल्याटिन अमेरिकाको बारेमा म त्यो हेटी ल्याटिन अमेरिकामा भए पनि हेटी चाहिँ फ्रेन्च स्पिकिङ देश, अरू जम्मै स्पेनिस स्पिकिङ देश। तर म रिजनल मिटिङहरूमा मैले निकै पार्टिसिपेट गर्थेँ, अनि ल्याटिन अमेरिकाको बारेमा पनि अध्ययन गरेँ। अनि त्यो भएर स्पेनिस सिक्नलाई म अरू एक महिना जति ग्वाटेमाला मा गएर इन्टेन्सिभ स्पेनिस सिकेँ। अनि एक महिना पढेपछि चाहिँ म स्पेनिस पनि सरर बोल्न सक्ने, लेख्न सक्ने, पढ्न सक्ने भएपछि ल्याटिन अमेरिकामा चाहिँ मैले काम गरेँ। त्यो चाहिँ एउटा अमेजिङ अनुभव, किनभने हामीहरू नेपालीहरूले धेरै जस्तो यो स्पेनिस स्पिकिङ देशमा गएर चाहिँ काम गर्ने, बस्ने, पढ्ने भन्ने चलन थिएन। र मलाई ल्याटिन अमेरिकाको अनुभव निकै राम्रो लाग्यो। मैले युएनमा काम गर्न सुरु गरेँ कसरी भनेदेखि, लडाईँ सिद्धिएर पोस्ट कन्फ्लिक्ट रिकन्स्ट्रक्सन हुन लागेको बेलामा क्याम्बोडियामा गएर काम गरेँ। अब मैले युएन छोड्दैछु, लडाईँ सिद्धिएर पोस्ट कन्फ्लिक्ट सुरु हुन लागेको नेपालमा गएर चाहिँ काम गर्न 35 वर्ष फेरि सायद त्यो विधि विधानले चाहिँ के मिलाएर ल्याएको छ मलाई फेरि आफ्नै देशमा गएर चाहिँ हाम्रो देशको पनि पुननिर्माणमा चाहिँ सहयोग गर्ने मेरो इच्छा त्यही भएर कता कता चाहिँ कुरा मिल्दै आएछ। हेडक्वार्टर्समा मैले पहिलो पटक 10 वर्ष जति बिताएँ 1986 1996 तर एउटा पदमा होइन तीनवटा छुट्टा छुट्टी पदमा सुरुमा चाहिँ लैटिन अमेरिकाको चिफ थिएँ म त्यसपछि म प्लानिङ एन्ड कोअर्डिनेसनको विश्वव्यापी रूपमा चिफ भएँ त्यसपछि प्रोग्रामको डिरेक्टर भएँ प्रोग्राम डिरेक्टर भनेको युनिसेफ हेडक्वार्टर्समा इट वाज द लार्जेस्ट डिभिजनको डिरेक्टर त्यो भइसकेपछि आई वाज वर्किङ एक्सट्रिमली हार्ड आई वाज भेरी टायर्ड त्यो बेलामा हाम्रो एक्जिक्युटिभ डिरेक्टर युनिसेफको हुनुहुन्थ्यो एउटा जिम ग्रान्ट भन्ने मान्छे त्यो युनिसेफको नेता आई लभ द्याट म्यान आई एडमायर्ड हिम हि वाज अ भिजनरी यस्तो चाहिँ दूरदर्शी यस्तो चमत्कारिक पर्सनालिटी भएको म्याग्नेटिक पर्सनालिटी ब्रिलियन्ट माइन्ड र उसँग काम गर्दाखेरि चाहिँ दिन गएको रात गएको थाहा हुँदैन थियो मेरो श्रीमतीहरू भन्थे होइन तपाईँ यतिका बिहान जानुहुन्छ रातिमा आउनुहुन्छ विकेन्डमा पनि थकाइ लाग्दैन भन्थे किनभनेदेखि यो मेरो बस चाहिँ जिम ग्रान्ट यस्तो इन्करेजिङ एक्साइटिङ थियो कि मलाई चाहिँ थकाइ लागेको काम गरेर चाहिँ दुःख भएको केही पनि अनुभव पाएन कसैको बाध्य भएर काम गर्ने के गर्ने काम नगर्ने भने मामा हुँदैन मरिमरी गर्नुपर्छ अर्काको चाहिँ काम गर्ने भन्ने भनेदेखि चाहिँ मान्छे थाकिन्छ उनीहरू उत्साहित भइन्छ तर मलाई कसैको करले काम गरे होइन म लामो लामो घन्टा हरेक दिनको चाहिँ 18 घन्टा काम गर्छु विकेन्डमा पनि काम गर्छु भनेदेखि आफ्नो इच्छाले काम गरेको चाहिँ अर्कै कुरा बाध्य भएर काम गरेको चाहिँ अर्कै कुरा हुँदो रहेछ कि त्यो मैले चाहिँ मेरो पूर्ण करियरमा मैले कहिले पनि मैले नचाहि नचाहि पनि काम गर्नु परेर दिक्क भएर चाहिँ के गर्ने अब भने कि चाहिँ कि एकातिर कि हाम्रो नेपालमा हुने कि राजाको काम कहिले जाला काम भनेर कामै नगरिकन ठगेर खाने हुन्छ त्यो गर्ने अवस्था पनि परेन मलाई कि चाहिँ काम गर्दा गर्दा चाहिँ अर्काको कामबाट थाकेर चाहिँ हैरान भएर चाहिँ त्यो पनि परेन किनभने आई वाज अलवेज स्टिमुलेटेड त्यो स्टिमुलेसन हुने मध्ये यो जिम ग्रान्ट भन्ने एक्जिक्युटिभ डिरेक्टर भएको बेलामा उहाँले चाहिँ बेला बेलामा अनेक ठुला ठुला आइडिया लिएर आउनुहुन्थ्यो संसारलाई कसरी बदल्ने संसारका नीतिलाई कसरी बदल्नु भन्ने त्यही प्रसङ्गमा चाहिँ 1989 उहाँले एउटा आइडिया लिएर आउनुभयो संसारबाट बालबच्चाहरूको शिक्षा स्वास्थ्य उनीहरूको मृत्यु दर घटाउने पोषणहरू बढाउनेको निम्ति एउटा संसारका नेताहरूबाट एउटा ठुलो कमिटमेन्ट ल्याउनु पर्यो त्यो कमिटमेन्ट चाहिँ ल्याउनको निम्ति एउटा विश्वव्यापी शिखर सम्मेलन गर्ने संसारका सर्वोच्च नेताहरूलाई जम्मा गरेर दुई तिन दिनसम्म उनीहरूले अरू कुरा केही नसोच बाल बच्चाको कल्याण कसरी गर्ने तिमीहरू सबैको देशमा र अहिलेको यो 21st सेन्चुरीमा चाहिँ त्यो बेलामा वर्षको 13 मिलियन बच्चा बच्ची हरेक वर्ष मर्थे किन त्यतिका बच्चा बच्चीलाई मर्न दिने अहिले हामीसित चाहिँ टेक्नोलोजी छ साइन्स छ मेडिसिन छन् इम्युनाइजेसन छन् त्यत्र बच्चा बच्चीलाई किन मर्न दिने मर्ने मात्र होइन कति बच्चा बच्ची स्कुल जान पाउँदैन कति बच्चा बच्चीले खानेपानी पाउँदैन कति बच्चा बच्ची चाहिँ कुपोषणबाट मरेका छन् अहिलेको यस्तो सम्पन्न प्रगतिशील संसारमा चाहिँ त्यस्तो हुनलाई कसरी रोक्ने त्यसको निम्ति हामीले एउटा एम्बिसियस प्लान गर्नु पर्यो संसारको कमिटमेन्ट ल्याउनु पर्यो त्यो गर्नलाई चाहिँ संसारका नेताहरू सबैलाई भेला गर्नु पर्यो भन्ने एउटा आइडिया लिएर आउनु यी मान्छेले चाहिँ उहाँको कुरालाई अलिक हँसी उडाए कस्तो कुरा गरे तपाईँले संसारका ठुला ठुला नेता भेला भयो भनेदेखि बच्चा बच्चीको बारेमा कुरा गर्नु भेला हुन्छ नि उनी भेला भए त बढी कसिरा कुरा हात हतियारका कुरा लडाईँ र शान्तिका कुरा अथवा ट्रेड र कमर्सका कुरा इकोनोमीका कुरामा पो नेताहरू भेला हुन्छन् बच्चा बच्चीको कल्याण गर्ने मामुली कुरा यस्तो कुरामा कहाँ आउँछन् त्यतिका नेताहरू भनेर चाहिँ भन्थे तर जिम ग्रान्ट चाहिँ भेरी भिजनरी उहाँले भन्थ्यो रङ वास्तवमा यी अरू जम्मै कुरामा शान्तिका लडाईँका इकोनोमीका कुरामा चाहिँ नेताहरूको बीचमा चाहिँ मतभेद हुन्छ उनीहरूमा एकता नै हुन सक्दैन बच्चा बच्चीको कल्याण सम्बन्धी कुरामा त सबैले स्वीकार गर्छन् नि हाम्रो भविष्यको निर्माण गर्नु छ नयाँ पुस्तालाई चाहिँ हामी बनाऊ त्यो कुरामा सबैको सहमत हुन सक्छ जबकि अरू महत्वपूर्ण कुरामा चाहिँ सहमत भन्दा मतभेद धेरै हुन्छ त्यही भएर बच्चा बच्चीकै कल्याणको निम्ति चाहिँ हामीले एउटा शिखर सम्मेलन गर्न सकिन्छ भनेर डिटर्मिन हुनुभयो र त्यो बेलामा 1990 संसारको इतिहासमा पहिलो पटक चाहिँ वर्ल्ड समिट फर चिल्ड्रेन भएर 71 राष्ट्रपति प्रधानमन्त्री राजा चिफ अफ स्टेट हरू भेला भएर चाहिँ पहिलो इतिहासमा सम्मेलन चाहिँ संयुक्त राष्ट्रमा भएको 1990 र त्यो सम्मेलनमा नेताहरूले डेक्लरेसन र प्लान अफ एक्सन बनाउने जिम्मा चाहिँ फर्चुनेटली मलाई दिइएको थियो। जिम ग्रान्टले खुल यो जिम्मा तिमीले लियो र यहाँका गभर्मेन्टहरू जम्मैसँग नेगोसिएट गरेर एउटा एम्बिसियस डेक्लरेसन र प्लान अफ एक्सन ल्याउ ताकि नेताहरूले अब त्यो कमिट गरून् र त्यसलाई लागू गरून् र हामीले चाहिँ संसारभरिबाट रिसोर्स मोबिलाइज गरौँ भन्नुभएको थियो र लकीली मैले त्यसमा काम गरेर पाएँ। सायद मेरो 35 वर्षको करियरमा द हाई पोइन्ट वाज वेन वी अर्गनाइज एट द युनाइटेड नेसन्स समिट अफ 71 वर्ल्ड लिडर्स प्लस 100 अदर मिनिस्टेरियल कन्फरेन्स। अन्त त्यसपछि चाहिँ आएर अरू अरू समिटहरू ठुला ठुला भए त त्यो बेलासम्म भएको थिएन, त्यो चाहिँ पहिलो पटक इतिहासमा भएको चाहिँ र लकीली आई ह्याड अ चान्स टु पार्टिसिपेट इन द्याट, आई ह्याड अ चान्स टु राइट द्याट डेक्लोरेसन नेगोसिएटेड र त्यो डेक्लोरेसन पार भइसकेपछि त्यसलाई लागू गर्नलाई पनि हामीले त्यत्तिकै दत्तचित्त भएर चाहिँ गऱ्यौँ र केही सफलताहरू पनि गजबका मिलेका छन्। जस्तै यहाँलाई मैले दुईवटा उदाहरण दिएँ, बच्चा बच्चीलाई इम्युनाइज गर्ने भने चाहिँ भ्याक्सिनेसन दियो जसले चाहिँ धेरै बच्चा बच्चीको ज्यान बच्न सक्छ। 1980 जन्मने बाल बच्चाहरूको चाहिँ 10-15% बच्चा बच्चीलाई मात्र भ्याक्सिनेसन हुन्थ्यो, त्यसलाई हामीले बढाउँदै लगेर चाहिँ 90% बढाइदियौँ। संसारमा अब पहिले चाहिँ बिफरको रोग हुन्थ्यो नि स्मल पक्स, स्मल पक्सबाट वर्षको 5 मिलियन बच्चा बच्ची मर्थे, त्यो त उन्मूलनै भएर भयो। अब अहिले आएर हामीले पोलियोलाई उन्मूलन गर्दैछौँ, त्यस्तै मिजल्स दादुराले थुप्रो मान्छेहरू मर्थे नेपालमा, दादुराले धेरै मान्छेहरू मर्थे, अब अहिले दादुराले सिटीमिटी कोही पनि मर्दैन नेपालमा। नेपालकै उदाहरण ल्याउँ, 1990 जुन बेलामा त्यो समिट भएको थियो त्यो बेलामा, अझ त्योभन्दा पहिले मैले युनिसेफ जोइन गर्ने बेलामा 1970 नेपालमा वर्षको 5 लाख बच्चा बच्ची जन्मन्थे, 5 लाख मध्ये 1 लाख बच्चा बच्ची मर्थे 5 वर्ष नपुग्नुभन्दा पहिले, 5 लाख जन्मने 1 लाख मर्ने, यानि 1/4 बच्चा बच्ची मर्थे 5 वर्ष नपुग्ने। अहिले आएर कस्तो भयो, यो वर्ष गएको 2007 नेपालमा अहिले वर्षको 8 लाख बच्चा बच्ची जन्मन्छन् तर 47,000 मात्र मर्छन्, यानि 5 लाख जन्मदाखेरि 1 लाख मर्थे, जन्मने त बढ्दा भएको छ तर मर्नेको संख्या निकै घटेर गएको छ, त्यो ठुलो उपलब्धि हो। जस्तो दादुराले कति मर्थे मर्दैनन् अहिले चाहिँ, त्यस्तै शिक्षाको क्षेत्रमा ल्याउ, मेरो बचपनको बेलामा चाहिँ नेपालमा निरक्षरता चाहिँ 90% थियो, अहिले हामीको साक्षरता चाहिँ 80% छ नेपालमा। प्रगति भइरहेछ नि संसारमा, विश्वव्यापी रूपमै धेरै प्रगतिहरू भइरहेछ र त्यो प्रगतिहरू ल्याउनको निम्ति युनिसेफ र वर्ल्ड समिट र युनाइटेड नेसन्सको ठुलो हात थियो। त्योमा चाहिँ म आई वाज लकी टु पार्टिसिपेट। त्यसपछि म झन्डै कोल्याप्स हुन लागेको थिएँ किनभने ओभरवर्क भएर, त्यसपछि मैले 7-8 महिना चाहिँ छुट्टी लिएर हार्वर्ड युनिभर्सिटीमा गएर सब्बाटिकलमा अब सिनियर भिजिटिङ फेलो हार्वर्डमा बसेर अलिकति डिकम्प्रेस गरेर अलिकति केही अध्ययनहरू गर्ने लेख्ने दुई चाहिँ 6-7 महिना गरेँ अनि त्यसपछि म इन्डियामा गएँ र इन्डियामा युनिसेफको हेड भएँ छोटो समयको लागि, एउटा स्पेसल एसाइनमेन्ट चाहिँ 7-8 महिना। त्यसपछि ब्याङ्ककमा गएर म सम्पूर्ण इस्ट एसिया र पेसिफिकको रिजनल डाइरेक्टर भएँ, भनेको मतलब यहाँ न्युयोर्क छोडेपछि अरू 3.5 वर्ष थिएँ एसियामा गएँ। अनि त्यसपछि यो 2000 चाहिँ यहाँ फिर्ता आएर अनि त्यसपछि म एसिस्टेन्ट सेक्रेटरी जेनरल युएनको डेप्युटी एक्जिक्युटिभ डाइरेक्टर भएको चाहिँ गएको 7 वर्षमा। सफलता पाउनको निम्ति एउटा निश्चित ठाउँ हुनुपर्ने जरुरी छैन, आफ्नो आफ्नो क्षेत्रबाट जहाँ पनि राम्रो काम गर्न सकिन्छ। कुनै एउटा साधारण मान्छेले आफ्नो गाउँमा राम्रो काम गरेर देखाउन सक्छ, नेपालकै उदाहरण लिनु, त्यो महावीर पुलले चाहिँ म्यागसेसे अवार्ड पाउनु भयो नि, गाउँघरतिर बिजुली अवार्डमा इन्टरनेट ल्याइदिनु भयो, सकिँदो रहेछ। अनि त्यस्तै नेपालमा अहिले सुनिन्छ पाल्पाको मदन पोखरा गाउँमा चाहिँ अहिले रेडियो स्टेसन छ अरे नि, स्थानीय रूपमा अनेक किसिमका कार्यक्रमहरू भइरहेको छन्, त्यो संयुक्त राष्ट्र नै जोइन गर्नुपर्छ भन्ने छैन। बांगलादेशको उदाहरण लिनुहोस्, बांगलादेशमा ग्रामीण ब्याङ्क ल्याएको छ मोहम्मद युनुसले, ग्रामीण ब्याङ्कले चाहिँ त्यो आइमाईहरूलाई चाहिँ ऋण दिने, आइमाईहरूले ऋण तिर्छन्, आइमाईको अमेजिङ किसिमको अवेरनेस बढ़िरहेछ। अहिले उनीहरूले चाहिँ मोबाइल फोन युज गरेर पढ्न लेख्न जान्दैनन्, मोबाइल फोनबाट सारा संसारलाई सम्पर्क राख्न सक्छन् उनीहरूले। त्यही भएर काम गर्नको निम्ति ठुल्ठूलो संस्थामा गएर मात्र योगदान दिन सकिने होइन, आफ्नो आफ्नो ठाउँबाट पनि दिन सकिन्छ। मुख्य कुरा चाहिँ मलाई त्यो प्रश्न बेला बेलामा सोधिन्छ, तपाईँको सफलताका रहस्य के त भनेर सोध्छन् मलाई, त्यो कुनै सिक्रेट फर्मुला छैन, हरेक व्यक्तिको निम्ति आफ्नो निम्ति आफ्नै किसिमका चाहिँ रहस्य हुन्छन्। मेरो निम्ति चाहिँ मैले यसो फर्किएर हेर्दाखेरि मैले गएको 35-40 वर्षमा के सिकेँ, केले मलाई प्रेरणा मिल्यो, केले मलाई सफलता मिल्यो र के नगर्नाले कहिलेकाहीँ असफलता पनि भएका छन्। सफलतै सफलता भन्ने हुँदैन, जिन्दगीमा चाहिँ सफल हुने चाहिँ बेला बेलामा असफल पनि भइन्छ। मेरो जीवनमा पनि छन् त्यस्ता चार पाँचवटा कुराले चाहिँ मलाई मद्दत गरेका छ। एउटा कुरा त मलाई के अरे मद्दत गर्छ भनेदेखि, जिन्दगीमा चाहिँ सकारात्मक सोचाइ हुनुपर्छ र समस्या त संसारमा समस्या जहाँ पनि छन्, अमेरिकामा पनि समस्या छन्, रुसमा पनि छन्, नेपालमा पनि जहाँ पनि छन्, नेपालमा मात्र समस्या भए होइन। त्यही भएर हामीले यो नसोचौँ कि नेपालमा समस्या छन् अन्त कति छैन, द्याट इज नट ट्रु। समस्या जहाँ पनि छन्, तर गर्नु के पर्दो रहेछ भनेदेखि समस्याले आफू चाहिँ निरुत्साहित नहुनको निम्ति लुक एट द पोजिटिभ थिङ्स द्याट आर ह्यापनिङ इन एभ्री सोसाइटी। हाम्रो नेपालमा पनि गाउँ गाउँमा साना ठाउँहरूमा पनि अहिले राम्रा राम्रा कामहरू भइरहेका छन् र अलिकै कालो बादलमा पनि एउटा सुनौला घेरा हुन्छ नि, हाउ टु लुक एट द सुनौला घेरा। मैले जिन्दगीमा सधैँभरि म आफूलाई डिप्रेस हुन चाहिँ नदिनको निम्ति के सकारात्मक कुरा भइरहेछ भन्ने चाहिँ हेर्ने प्रयास गर्छु र त्यसले चाहिँ मान्छेलाई उत्साह दिन्छ, निरुत्साहित हुनबाट रोक्छ। जो मान्छेले नकारात्मक कुरा मात्र देख्छन् तिनीहरू कहिले पनि सफल हुन सक्दैन। सकारात्मक कुरामा चाहिँ बढ्दा ध्यान दिनुपर्छ, कता उज्यालो छ उतातिर हेर्दै जाने, न कि अँध्यारोतिर मात्र हेर्नु नजाने। त्यो एउटा कारण मेरो अनुभवमा। दोस्रो कुरा मेरो के पास भनेदेखि, आफूले समस्याहरू हेर्दा आफ्नो विकासका योजनाहरू बनाउँदा अलिकति लङ टर्म भ्यू हेर्नुपर्छ, सर्ट टर्म भ्यू मात्र हेर्नु हुँदैन। किनभने सर्ट टर्ममा आज भोलिका कुरा हेर्ने भनेदेखि धेरै समस्या देखिन्छ, तर लङ टर्ममा चाहिँ होइन। आज यदि समस्या भए पनि ऊ त्यहाँ सुनौला भविष्य छ, म त्यहाँ जान प्रयास गर्छु, एक दुई पटक बुल्टिउँला, लडौँला, पल्टौँला, तर उठेर चाहिँ फेरि अघि जान्छु, अनि फेरि पल्टौँला, फेरि अघि जान्छु। तर अलि लङ टर्मको भिजनलाई लिइराख्ने हो भनेदेखि त्यसले पनि मान्छेलाई अलिकति मद्दत गर्दो रहेछ। तेस्रो कुरा मलाई खेलले मद्दत गरिरहेछ भनेदेखि, जस्तो मेरो कामहरूमा हामी जोसुकैले अफिसमा जहाँ काम गर्ने ठाउँमा जहाँ काम गर्छौँ, त्यो काम गर्दाखेरि तपाईँको एउटा बस हुन्छ, बसले तपाईँलाई केही काम खटाएको हुन्छ, अथवा तपाईँको एउटा जब डिस्क्रिप्सन हुन्छ, तपाईँ चाहिँ सुब्बा भएपछि यसो गर्नुपर्छ, खरदार भएपछि यसो गर्नुपर्छ, सचिव भयो भने यसो गर्नुपर्छ भन्ने चाहिँ एउटा कार्य दिया हुन्छ नि, विभाजन गरेर दिया हुन्छ। र राम्रो कार्यकर्ताले के गर्छ त, बसले भने अनुसारको सुरु ठुलो काम गर्ने, नुनको सोझो गर्ने, राम्रो काम गर्ने, त्यो भयो भनेदेखि चाहिँ मैले मेरो काम गरेँ, मेरो कर्तव्य पुरा गरेँ भन्ने धेरै मान्छेले ठान्छ, त्यो राम्रो कुरा हो। तर त्यति मात्र गर्ने मान्छे कहिले पनि सफल हुँदैन। सफलताको निम्ति के चाहिने गर्छ भनेदेखि, बसले तपाईँलाई चाहिँ 50 ल्या भनेको छ भनेदेखि तपाईँले कसरी चाहिँ 70 ल्याउने, गो बियोन्ड द कल अफ ड्युटी। बसले तपाईँले चाहिँ आज यो पाँचवटा कुरा गर्नुहोस्, पाँचवटा कुरा गर्नुभयो भने तपाईँको तलब पाक्छ, तपाईँलाई प्रमोसन पनि दिन्छु भनेर भन्ला, तपाईँ पाँचवटा काम गर्न सक्दैन, पाँचवटा नगर म आठवटा गर्छु भन्नुहोस्, डु मोर देन युआर आस्क्ड, मोर देन युआर एक्सपेक्टेड। त्यो भयो भनेदेखि अनि बसहरू पनि दङ्ग पर्छ, ए यो मान्छेले चाहिँ त नट जस्ट ही डज हिज ड्युटी, ही डज मोर देन द कल अफ ड्युटी। र त्यसले गर्दाखेरि मान्छेहरू प्रभावित हुन्छन्, आकर्षित हुन्छन् र झन् बढी जिम्मेदारी दिन्छन्, अनि जिम्मेदारी जति निभाउन सक्दै गयो अनि त्यतिकै चाहिँ आफ्नो क्षमता पनि बढ्दै जान्छ। द्याट्स भेरी इम्पोर्टेन्ट। हामी धेरै जसोले चाहिँ त्यही दिएको काम मात्र गर्ने, खटाएको काम मात्र गर्ने, त्यहाँभन्दा बढी नगर्ने, मैले गरिहालेँ भनेर भन्नु, द्याट्स नट इनफ। सफल हुनको निम्ति बियोन्ड द कल अफ ड्युटी। अर्को चौथो कुरा भन्नु गरे, मैले के अनुभव गरेँ भनेदेखि, मान्छेले सोचेको चिताएको भन्दा अलिक भिन्नै किसिमको कुरा गर्थे, अलिक सरप्राइज गर्ने मान्छेलाई। मलाई कति मान्छेहरू चाहिँ सोध्नु आउँछ, जीवनमा कसरी जागिर खाने हो, कसरी घुस्ने भन्छन्, मैले यहाँ कलेजमा पढाएको छु, यस्तो राम्रो अनुभव पनि छ, उहाँ नेपालमा पनि काम गरेका थिएँ, अङ्ग्रेजी पनि राम्रो बोल्न जानेछु, पाइन जागिर भन्छन् मान्छेहरूले। मैले भने तपाईँले चाहिँ ओके यो गर्नुभएको छ, यो गर्नुभएको छ, यो गर्नुभएको छ, यो सबै गर्नुभएको छ, त्यो तपाईँ जस्तो गर्ने त अरू हजारजना पनि छन् नि, तपाईँ युनिक कसरी हुनुभयो त, तपाईँ राम्रो पढ्नु भएछ, राम्रो गर्नुभएछ, ठिक छ, बधाई छ, तर तपाईँमा एउटा अरूमा कसैमा नभएको चाहिँ ममा यस्तो एउटा साइनिङ क्वालिटी देखाउनु पर्ने, ए यो मान्छे चाहिँ त अलि अचम्मको रहेछ भने, त्यसले पनि मान्छेको धेरै आशा। मैले जस्तो मैले के गरेँ, फ्रेन्च पढेँ, नेपालीहरू फ्रेन्च बोल्ने नेपाली त्यतिका पाइँदैनन्। अनि त्यो युएनमा कामहरू गर्दाखेरि पनि म जब फ्रेन्च स्पिकिङ देशमा जान्छु त्यहाँका नेताहरूसित चाहिँ म फ्रेन्चमा कुरा गर्छु, मान्छे भन्छ आ यो नेपालको मान्छे भएर बुझ्छ स्पेनिस, म ल्याटिन अमेरिकाको चिफ है नि स्पेनिस पढेँ। त्यही पछि ओहो हामीले चाहिँ योग्य नेपालीमा यो 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 कुरा हुन्छ भन्ने सोचेको त्योभन्दा अझ बढ्ता अझ फरक पनि योमा रहेछ भनेको मतलब यो साधारण नेपाली मात्र रहन्छ कि अलि असाधारण रहेछ। यु हेभ टु सो द्याट यु आर स्लाइटली डिफरेन्ट फ्रम अदर्स समथिङ युनिक। अनि फाइनल्ली पाँचौँ कुरा मैले रहस्य के पाएको छु भनेदेखि यो जिन्दगीमा असन्तुष्ट हुने धेरै कारणहरू छ। कोही बस अनफेयर हुन्छ, कोही तपाईँ प्रमोसन पाउँदैन प्रमोसन पाउनुहुन्न, तपाईँको छिमेकीको चाहिँ राम्रो घर छ तपाईँको राम्रो घर छैन, असन्तोष हुने चाहिँ धेरै कुरा हुन्छ नि होइन। मैले चाहिँ ल अरू सबै माथि माथि गरेँ म तले तले बसेँ, मान्छेको लोभ त कहिले पुग्दैन। अनि मान्छेले जहिले पनि म बढी पैसा चाहन्छु, म बढी इज्जत चाहन्छु, म बढी परिवारको चाहन्छु, बढी सबैले बढी चाहन्छन् र त्यो लोभको भाँडो नगरिने हुँदाखेरि चाहिँ मान्छे डेस्परेट हुन्छन् निरुत्साहित हुन्छन्। मलाई एउटा कुरा केले मद्दत गर्छ भनेदेखि त्यो पनि तपाईँ हामी जस्ता नेपालीहरू गरिब देशका मान्छे तपाईँ कहाँबाट आउनु भएको त्यो नबिर्सनुहोस्। यदि तपाईँको आफ्नो ओरिजिनलाई सम्झने हो भनेदेखि तपाईँलाई के लाग्छ भनेदेखि तपाईँको अरू जुनै सुकै कुरामा जति सुकै दुःख भए पनि तपाईँको गाउँका तपाईँ बचपनमा भएका बालबच्चाहरू दौपेरीहरू साथीहरूको तुलनामा तपाईँको धेरै राम्रो अवस्था छ नि। त्यही भएर त्यो गाउँको सम्झनुहोस्। म सधैँभरि मेरो गाउँलाई सम्झिरहन्छु, त्यहाँका मान्छेहरू, त्यहाँका मान्छेको सद्भावना, त्यहाँका मान्छेको पालन पोषण, त्यहाँका मान्छेको सिम्प्लिसिटी, जसले हुर्काए बढाए ल्याए र उनीहरूले गर्दाखेरि आफ्नो आफ्नो जग बस्यो र त्यहाँबाट प्रगति गर्दै आइयो र त्यो गाउँ त्यो ठाउँ आफ्नो जन्मभूमि त्यहाँका मान्छेहरूको अवस्था र उनीहरूको तुलनामा आफू कति सफल भइएको छ र उनीहरूप्रति आभारी हुने र त्योबाट चाहिँ प्रोत्साहन लिएर चाहिँ अझ मैले मेरो गाउँ जस्ता अथवा त्यस्ता अरू अरू संसारमा पनि गरिबी दुःख जहाँ पनि छ त्यसलाई चाहिँ बढी सहयोग गर्न पाउनु म त ठुलो भाग्य मानिरहेछु। त्यही भएर मैले सधैँभरि आफूलाई भनिरहन्छु, मेरो श्रीमतीलाई बच्चा बच्चीलाई भन्छु, बच्चा बच्चीहरू तिमीहरूलाई लाग्छ होला यो भएन ऊ भएन, संसारमा 6.5 बिलियन पिपुल छन्। त्यो 6.5 बिलियन पिपुल मध्ये हामीहरू वी आर लकियर देन 5.5 बिलियन पिपुल। मैले मेरा बच्चा बच्चीहरूलाई भन्छु तिमीहरू त कस्तो भाग्य माने, कस्तो चिठा परेरै आएर छु तिमीहरू चाहिँ त, किनभने तिमीहरू केही नगरिकन पनि संसारका 5.5 बिलियन मान्छे भन्दा चाहिँ त हामी त बढ्दा भाग्य मानिछौँ। अझ केही गर्ने हो भनेदेखि त अझ भाग्य माने हुन सक्छौ। त्यही भएर रिमेम्बर वेयर यु केम फ्रम एन्ड कन्सिडर युर सेल्फ लकी एन्ड देन कन्सिडर द्याट एभ्री लकी म्यान अर वुमन हेज अ ड्युटी towards somebody who is less lucky than you are. Hami bhanda kam chai bhagyamani bhayeka haru lai uniharuko sewa garnu uniharuko kalyan ko niti kaam garnu mero dharma ke ta bhanedeki kasari sansar bata ashiksha lai hataune bal balika ko adhikar haru lai chai samrakshan garne khane pani puryaune human rights violation hunu garko ma chai hunu nadine human dignity lai aadar garne that is my dharma. नेपाल बाहिर भएको 40 वर्ष भइसक्यो। यो 40 वर्षमा नेपाल धेरै बदलिएको छ। सर्वप्रथम त मैले त्यो नेपाललाई फेरि चिन्नु परेको छ। म अहिलेको नेपालसित त्यति परिचित छैन। आई हेभ टु रिडिस्कभर नेपाल। म के चाहन्छु भनेदेखि सरर एकपटक नेपालमा घुमेर नेपालमा स्थानीय स्तरमा के राम्रा राम्रा कुराहरू भइरहेछन् त भनेर हेर्ने, अनि त्यो राम्रा राम्रा कुराहरू जे भइरहेका छन् ती अहिले भएका छन् भने ती राम्रा कुरालाई दोब्बर तेब्बर चौबर गरेर बढाएर चाहिँ देशभरि फैलाउन कसरी सकिएला भन्ने किसिमले पहिलो काम चाहिँ त मेरो नेपालको अध्ययन गर्ने, नेपालका राम्रा भएका गतिविधि स्थानीय स्तरमा भएकालाई हेर्ने, बुझ्ने, मनन गर्ने र केही मात्रामा मैले सायद मेरो आफ्नै गाउँतिर जिल्लातिर अथवा छिमेकी एरियातिर ती राम्रा राम्रा कुराहरू केही विदेशबाट लगेर होइन कि नेपालकै राम्रो भएको सिकेर अनि विदेशको अनुभवमा त्यसमा अलिकति थप गरेर इनोभेसनहरू ल्याउने त्योमा चाहिँ म केही समय चाहिँ लागू गर्न चाहन्छु। कम्युनिटी लेभलमा चाहिँ नयाँ इनोभेसन ल्याउने, नेपालकै पोजिटिभ अनुभवहरूलाई चाहिँ रेप्लिकेट गर्ने। दोस्रो कुरा म के गर्न चाहन्छु भनेदेखि, नेपालमा गएको 8-10 वर्षमा 10-12 वर्षमा यत्रो लडाईँ भएर झगडा भएर निकै तहस नहस भएको छ, भएका थोरै भौतिक संरचनाहरू पनि बिग्रेर गएका छन्, यिनीहरूलाई चाहिँ नेपालको पुनर्निर्माणलाई कसरी सहयोग गर्न सकिन्छ? र अरू अरू देशमा मैले धेरै देशमा काम गरेँ, जब ठुलो लडाईँहरू हुन्छन् लडाईँबाट पार भएर देशहरू आउँछन् त्यसपछि उनीहरूले एउटा पोस्ट कन्फ्लिक्ट रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका प्लानहरू बनाएका हुन्छन्। र त्यो पोस्ट कन्फ्लिक्ट रिकन्स्ट्रक्सन डेभलपमेन्ट प्लानहरू सफल भयो भनेदेखि त्यहाँ लडाईँपछि शान्ति आएर शान्ति दिगो हुन्छ, प्रजातन्त्र आयो भने प्रजातन्त्र थम्मिरहन सक्छ। तर यदि शान्ति र राजनैतिक विकासमा मात्र ध्यान दिने, आर्थिक विकास सामाजिक विकास खास गरेर युवाहरूको रोजगारीका निम्ति विशेष प्रबन्धहरू नगर्ने हो भनेदेखि प्रजातन्त्र आए पनि शान्ति आए पनि त्यो शान्ति दिगो हुन सक्दैन, फेरि गएर झगडा भएर फेरि लडाइँ भएर देश बिग्रन सक्छ। त्यस्तो धेरै देशमा अनुभव देखियो, नेपालमा त्यस्तो नहोस् भन्नको निम्ति अलिकति लङ टर्म डेभलपमेन्ट प्लानिङमा चाहिँ मेरो अनुभवको आधारमा केही सहयोग गर्ने पनि मेरो इच्छा छ। यो चाहिँ मेरो मुख्य प्यासन चाहिँ त्यो क्षेत्रमा छ, अनुकूल मिलेसम्म त्यस्ता योजनाहरू बनाउने। र मैले यतिका वर्षसम्म संयुक्त राष्ट्रमा काम गर्दाखेरि विभिन्न देशका दात्री संस्थाहरूका दात्री देशहरूका नेताहरूलाई लिडरहरूलाई पनि चिनेको छु, उनीहरूसँग कसरी चाहिँ नेगोसिएट गर्न सकिन्छ, कसरी उनीहरूसँग चाहिँ सहयोग लिन सकिन्छ भन्ने केही मलाई ज्ञान छ। त्यो ज्ञान चाहिँ नेपालको फाइदाको लागि म उपलब्ध गराउन चाहन्छु र इन्टरनेसनल सपोर्ट नेपालको पुनर्निर्माणको निम्ति गर्नलाई मैले केही योगदान दिनलाई हर प्रयास गर्नेछु। र मुख्य चाहिँ मेरो इच्छा चाहिँ त्यो क्षेत्रमा छ। अब काम बाहेक प्रोफेसनल कुराहरू बाहेक चाहिँ पर्सनल्ली एउटा नेपाली साहित्य नेपाली संस्कृति नेपाली सङ्गीत इत्यादिको क्षेत्रमा मलाई कहिले कहिले बचपनमा निकै चाख हुन्थ्यो। गएको 30-40 वर्षमा म त्यो क्षेत्रबाट धेरै टाढा टाढा भइसकेको छु। नेपाली साहित्यमा के विकास भएका छन्, सङ्गीतमा कस्ता आएका छन्, कलामा के छन् त्यो कुरा मलाई खास थाहा छैन। त्यो क्षेत्रमा पनि म अलिकति अध्ययन गर्ने अलिकति अनुभव गर्ने अनि अप टु डेट हुने त्यसको निम्ति पनि केही गर्छु त्यो नेपाल सम्बन्धी कुरा। तर अहिलेको भूमण्डलीकृत संसारमा चाहिँ नेपाल इज नट एन आइल्यान्ड बाई इट्सेल्फ, नेपाल चाहिँ संसारको कन्टेक्स्टमा हेर्नुपर्छ। र म यतिका वर्ष चाहिँ अन्तर्राष्ट्रिय सेवामा भएको हुनाले नेपाल बाहिरका गतिविधिहरूसँग पनि मेरो चाख त रहि नै रहन्छ। त्यही भएर त्यो क्षेत्रमा पनि मैले कामको व्यस्तताले गर्दाखेरि मैले पढ्न नपाएका कति किताबहरू छन्, मैले लेख्न नपाएको लेख्न चाहेका कुराहरू छन्, त्योमा पनि केही समय मेरो जान्छ। त्यसरी चाहिँ म फुल टाइम काम कुनै नगरिकन पनि व्यस्तताका साथ चाहिँ आउने वर्षहरू बिताउने मेरो इच्छा र सपना छ। एउटा मेरो ठुलो कमजोरी अहिले के भएर आएको छ भनेदेखि, यतिका वर्ष बाहिर बसेको र म बसेको धेरै जस्तो देशमा न्युयोर्क बाहेक अरू देशमा चाहिँ म बसेकासम्म सिटिङली कोही पनि नेपालीहरू हुन्नथे। त्यो भएको हुनाले जस्तो यहाँले ख्याल गरिहाल्नुभयो मेरो नेपाली अलि त्यति राम्रो छैन, बोल्दाखेरि चाहिँ भाषा मिठो आउँदैन, लेख्ने पनि बानी त्यतिका हटिसकेको छ। त्यही भएर सर्वप्रथम चाहिँ मैले नेपालमा फर्केर मेरो नेपालीलाई अझ बलियो बनाउनु पर्छ, केही लेख्ने सम्भावना। हाम्रो देश नेपाल प्रति निकै आशावादी छु। नेपालमा धेरै समस्याहरू भए, धेरै सङ्घर्ष भयो, यत्रो लडाइँ भयो, यतिका हत्या हिंसा भयो, त्यसले गर्दाखेरि हामी जम्मै नेपालीहरू चाहिँ चिन्तित छौँ, पीडित छौँ। देशको स्थिति अप्ठ्यारो भएको हुनाले अहिले 15 लाख नेपालीहरू देश बाहिर गएर काम गरिरहेछन्, मिडल इस्टमा गएर, कोरियामा गएर, मलेसियामा गएर, कतिले सङ्घर्ष गरेर दुःख गरेर काम गरिरहेका छन्। त्यही भएर अहिलेको अवस्था हेर्दाखेरि नेपालमा धेरै जटिल समस्याहरू भएको देखिन्छ। तर अलि लङ टर्ममा चाहिँ म नेपालप्रति धेरै आशावादी छु। किनभनेदेखि एउटा कुरा चाहिँ त हामी चाइना र इन्डियाको बीचमा छौँ। चाइना र इन्डिया संसारका सबभन्दा ठुला देशहरू र अब अहिले आएर सबभन्दा द्रुत गतिले विकास भइरहेका छन्। त्यही भएर चाइना र इन्डिया जस्तो बिलियन मान्छे उत्तरमा बिलियन मान्छे दक्षिणमा भएको बीचमा भएको देशले हामीले निकै फाइदा उठाउन सक्छौँ। हामीले चाहिँ त्यहाँ सर्भिस ओरिएन्टेड इकोनोमी बनाउने हो भनेदेखि चाहिँ नेपालमा टुरिज्म त्यत्तिकै डेभलप हुन सक्छ, हाइड्रो पावर त्यत्तिकै डेभलप हुन सक्छ, म्यान पावरको त्यत्तिकै हुन सक्छ। त्यही भएर म नेपालप्रति नेपालको भविष्यप्रति भनेदेखि आशावादी छु। र म के भन्न चाहन्छु मेरा जम्मै नेपाली साथीभाइ इष्टमित्रहरूलाई भनेदेखि नेपालप्रति हामीहरू जम्मै आशावादी बनौँ। नेपालको विकासमा हामीले आफू आफू जहाँ जहाँ भए पनि आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न सकिन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको निम्ति ठुलो योगदान दिन सकिन्छ। त्यही भएर म यो भन्नेवाला छैन कि जम्मै नेपाली बाहिर गयो देश बिग्रने भन्नु, बाहिर गएर पनि नेपालको निम्ति राम्रो गर्न सकिन्छ। बरु हामीले के गर्नु परेको छ भनेदेखि बाहिर जाने नेपालीहरूलाई उनीहरू जानुभन्दा पहिले भोकेसनल ट्रेनिङ चाहिएको छ हाम्रो युथहरूलाई, जसले गर्दाखेरि चाहिँ विदेशमा गएर पनि अझ बढी कमाउन सकिन्, अझ बढी सफल हुन् र सफल नेपालीहरूले सधैँभरि नेपालको चाहिँ रेखदेख गरिरहन्छन्। तर नेपालको मात्र सोचेर हुन्न, हामी विदेशमा भए पनि जुन देशमा भयो त्यही ठाउँमा चाहिँ त्यहाँ पनि सफल भएर त्यहाँ पनि प्रभाव पार्नुपर्छ। र मलाई त लाग्छ नेपालीहरू पहिलेदेखि नै लाउरेको देश भन्थे होइन, कति मान्छेहरू लाउर गएर चाहिँ हाम्रो गाउँघरलाई सपारेका थिए, अझै पनि नेपाल लाउरेको देश छ। र पछि गएर लाउरेका देशहरू कति चाहिँ झिलिमिली भएका छन्। इजरायल के हो? लाउरेको देश। आयरल्यान्ड आजको 10-12 वर्षसम्म चाहिँ युरोपको सबभन्दा गए गुज्रेको गरिब देश थियो, आज गएर झिलिमिली भइरहेछ। र त्यस्तै किसिमले नेपाल झिलिमिली हुने सम्भावना छ। र म हाम्रा जम्मै प्रवासी नेपालीहरूलाई भन्छु आशावादी भएर चाहिँ काम गरौँ, यहाँ जुन जुन क्षेत्रमा छौँ त्यो त्यो क्षेत्रमा सफलता हासिल गरौँ। र देशभित्र पनि हाम्रा युवाहरूको चाहिँ क्रिएटिभ एनर्जीलाई चाहिँ अनलिस गरौँ। नेपालको भविष्य निकै राम्रो छ। हाम्रा छोरा नातिको पालामा नेपाल विल बी ए ब्युटिफुल कन्ट्री, इट विल बी अ कन्ट्री वेयर एभ्रीबडी वुड लाइक टु गो एन्ड भिजिट। र नेपाललाई चाहिँ हामीले पहिलेदेखि हेरे सुन्दर शान्त विशाल नेपाल भन्न अझ बाँकी नै छ। तर त्यो हुने बारेमा चाहिँ मलाई कति पनि शङ्का छ।
जीवन यात्रा अनुभवमा हामीले सुन्यौँ संयुक्त राष्ट्रसङ्घका पूर्व सहायक महासचिव डाक्टर कुलचन्द्र गौतमको जीवन यात्रा अनुभव। हामी आगामी जीवन यात्रा अनुभवमा अन्य विभिन्न व्यक्तित्वको जीवन यात्रा अनुभव बोकेर आउनेछौँ। हाम्रा कार्यक्रमहरू सुन्दै गर्नुहोला। हाम्रो इन्टरनेटको ठेगाना www.nepalirradio.org। यो वेबसाइटमा तपाईँ विविध रेडियो कार्यक्रमहरू, नेपाली सङ्गीत एवं हाम्रा साप्ताहिक रेडियो कार्यक्रमहरू सजिलै सुन्न सक्नुहुन्छ। हाम्रा कार्यक्रमको बारेमा तपाईँसँग कुनै पनि गुनासा, सल्लाह र सुझावहरू छन् भने हामीलाई हाम्रो इमेल ठेगाना nepalirradio@gmail.com लेख्न सक्नुहुन्छ, अथवा सोधै तपाईँले हाम्रो वेबसाइटमा पनि कमेन्टहरू अथवा सल्लाह सुझावहरू लेख्न सक्नुहुन्छ। कार्यक्रम सुन्नुभएकोमा सबैलाई धन्यवाद। अब नयाँ कार्यक्रमहरूमा हाम्रो भेट हुनेछ। म सहदेव पौडेल आजलाई बिदा हुन्छु। नमस्ते।